بسم الله الرحمن الرحيم الحمد لله رب العالمين سبحان الله وبحمده سبحان الله العظيم سبحان الله وبحمده سبحان الله العظيم سبحان الله وبحمده سبحان الله العظيم اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وعلى من تبعهم بإحسان إلى يوم الدين أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أَلَمْ نَجْعَلِ الْأَرْضَ مِهَادًا صَدَقَ اللَّهُ مَوْلَانَا الْعَظِيمُ آج کا یہ دن 15 اگست 2021 ہے اور بہت بڑی قربانیوں کے بعد ملک کی آزادی جو ملی اس کا یہ یادگار دن ہے کہ 15 اگست 1947 میں بہت ساری قربانیوں کے بعد ہمارے ملک دیش کو آزادی ملی. ملک کی آزادی کے لیے ہزاروں انسانوں کی جان گئی, ہزاروں بلکہ کہنا چاہیے لاکھوں مسلمانوں کی جان اس ملک کی آزادی کے لیے قربان ہوئی. مال بھی بہت قربان ہوا, جانیں بھی گئی, مال بھی بہت قربان ہوا. اور مسلمانوں نے اپنی چھوٹی چھوٹی معصوم معصوم اولاد کی بھی قربانی دی, مردوں نے بھی قربانیاں دی, عورتوں نے بھی قربانی دی, مسلمان عالموں نے, مولویوں نے بھی قربانی دی, مفتیوں نے بھی قربانی دی, اور مسلمان پبلک اور عوام نے بھی جو ہے ملک کی آزادی کے لیے قربانی دی. یہ قربانی کا اتہاس بہت پرانا ہے. کم سے کم اگر ہم گنتی کریں, کم سے کم گنتی تو 200 سال ہے, اور 200 سال ملک کی آزادی کے لیے قربانی دینا یہ مسلمانوں کی بہت بڑی قربانی ہے, جس کی شروعات 1757 عیسوی سے ہوتی ہے اور 1947 پر جا کر کے ختم ہوتی ہے. تو کم سے کم حساب لگاوے تو لگ بھگ 200 سال مسلمانوں نے بھارت کی آزادی کے لیے قربانیاں دی, جان کی قربانی, مال کی قربانی. جیلوں میں گئے, انگریزوں کا ظلم سہن کیا, اور یہ 1757 عیسوی پلاسی کے میدان سے شروعات ہوتی ہے نواب سراج الدولہ کے ذریعے سے, جنہوں نے انگریزوں کے سامنے سب سے پہلے ہتھیار اٹھائے, دیش کی آزادی کے لیے سب سے پہلا ملٹری آپریشن, لشکری کاروائی 1757 عیسوی میں پورے لشکر کے ساتھ پلاسی کے میدان میں نواب سراج الدولہ مرحوم نے کی. پھر 1857 عیسوی میں جب وپلو ہوا تو اس وقت پر بھی ہزاروں عالموں نے, لاکھوں مسلمانوں نے انگریزوں سے ملک کو آزاد کرانے کے لیے جان کی قربانی دی. ایسی لاکھوں ہزاروں قربانی کے بعد 1947 کے اندر بھارت دیش آزاد ہوا. ایسے 1757 سے پہلے بھی مسلمانوں نے بڑی قربانیاں دی ہیں, اس لیے کہ یورپ کے پورٹوگیز لوگ, فرینچ کے لوگ, ڈچ لوگ, یہ سب لوگ ہمارے ملک کو لوٹ رہے تھے, چوس رہے تھے. انگریز تو آخر میں آئے لوٹنے کے واسطے. انگریزوں کے آنے سے پہلے دوسرے یورپین لوگ یہاں آ کر کے دیش کو لوٹ بھی رہے تھے, چوس بھی رہے تھے. اور اس میں یہ نام خاص طور پر آگے آگے ہیں, پرتگال والے, فرینچ لوگ, ڈچ لوگ. اسی لیے آج بھی یہ پونڈیچیری وغیرہ میں فرینچ لینگویج بولی جاتی ہے کہ وہ فرینچ کے قبضے میں تھا. پونڈیچیری ہمارے ملک کا ایک حصہ ہے, اور پونڈیچیری کے بہت سارے لوگ فرانس میں ہیں, پیرس میں ہیں. تو انگریز کے آنے سے پہلے فرینچ لوگ, پورٹوگیز لوگ, ڈچ لوگ, انہوں نے, یہ سب یورپین لوگ تھے, انہوں نے ہمارے دیش کو بہت لوٹا تھا. تو اس وقت بھی مسلمان نوابوں نے, راجاؤں نے, مسلمانوں نے بڑی قربانیاں دی تھی 1757 سے پہلے بھی. تو اس دیش بھارت کے خاطر مسلمانوں کی قربانی, جان کی, مال کی, وقت کی, اولاد کی, عورتوں کی, اس کا اتہاس بہت لمبا ہے, بہت لمبا ہے. اتنی بڑی قربانیوں کے بعد ہمارا دیش آزاد ہوا. دکھ اور افسوس کی بات ہے کہ آزادی کے بعد دھیرے 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 کر کے مسلمانوں کی ساری قربانیوں کو بھلا دیا گیا, جان بوجھ کر چھپا دیا گیا, اس کو کورس اور سلیبس میں سے نکال دیا گیا. پہلے جب اسکول میں اتہاس کی چوپڑیاں پڑھتے تھے, ہم نے جب اسکول میں چوپڑیاں پڑھی تو اس وقت جمعیت علماء ہند کا نام آتا تھا اسکول کی چوپڑی میں کہ بھارت کی آزادی میں جمعیت علماء ہند نے قربانی دی. مولانا محمد علی جوہر کا نام آتا تھا, مولانا شوکت علی کا نام آتا تھا, مولانا سید حسین احمد مدنی رحمۃ اللہ علیہ کا نام آتا تھا, مولانا سید ابوالکلام آزاد کا نام آتا تھا, اور بہادر شاہ ظفر کا نام آتا تھا, اور بھی مسلمان راجاؤں کے نام آتے تھے. لیکن یہ سب چیزیں جو اتہاس کے اندر پہلے تھی, وہ تمام کی تمام چیزوں کو آہستہ آہستہ کر کے اسکول, یونیورسٹی, کالج کے اندر جو اتہاس, ہسٹری بڑھائی جاتی ہے, اس میں سے نکال دی گئی. یہ بہت دکھ کی بات ہے. تو اب مسلمانوں کو خود سیکھنا چاہیے, خود مسلمانوں کو ایسی بکس پڑھنی چاہیے, چوپڑیاں وانچن کرنی چاہیے, گجراتی میں, اردو میں, انگلش میں, ایسی بہت ساری بکس ہے, چوپڑیاں ہیں کہ جس کے اندر آزادی میں مسلمانوں نے جو قربانی دی اس کا پورا اتہاس پورے پروف کے ساتھ, سچوٹ پراوا کے ساتھ لکھا ہوا موجود ہے. وہ مسلمانوں کو وانچن کرنا چاہیے, پڑھنا چاہیے. خاص طور پر مسلمان ٹیچروں کو، ماسٹروں کو، پروفیسروں کو اس پر کام کرنا چاہیے، اور جو اس لائن کی بکس ہے اس کا وانچن کر کے مسلم اسٹوڈنٹس کو، مسلم نوجوانوں کو، مسلم قوم کو یہ ہسٹری، یہ اتہاس پورے پورا بتلانا چاہیے، جس کی بہت ضرورت ہے. یہ ہمارا دیش بھارت، اس کا اسلام کے ساتھ، مسلمانوں کے ساتھ بہت پرانا رشتہ ہے، بہت پرانا تعلق ہے. یہ جو لوگ کہتے ہیں کہ باہر سے راجا مہاراجا لوگوں نے آ کے حملے کیے اور اس ملک میں اسلام آیا، یہ ادھورا اتہاس ہے، ادھوری بات ہے. کھلجی خاندان کے لوگ آئے، لودھی خاندان کے مسلمان آئے، تغلق خاندان کے مسلمان آئے، آخر میں مغل لوگ آئے، بڑے بڑے اولیاء کرام آئے. تقریباً 1100-1200 برس مسلمان لوگوں نے پچھلے قریب میں اس پورے دیش کے اوپر حکومت چلائی، اور جن کی بہت ساری یادگاریں پورے دیش میں موجود ہیں. آگرہ کا قلعہ، دلی کا لال قلعہ، دلی کی جامع مسجد، قطب مینار، تاج محل، بیجاپور کے گنبد، پورے دیش کے اندر مسلمانوں کی ایک سے ایک یادگار ہے کہ لگ بھگ 1100 برس کی حکومت کے زمانے میں مسلمانوں نے اس دیش کو ڈیولپ کیا، پرگتی دی، ترقی دی، ہر طرح سے ڈیولپ کیا، ہر طرح سے پرگتی دی مسلمانوں نے. اور یہ اتہاس کا ایک چیپٹر ہے، اتہاس کا ایک حصہ ہے کہ حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے بعد اللہ کے آخری نبی تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے مبارک زمانے سے آج تک مسلمانوں کا بھارت کے ساتھ، ہندوستان کے ساتھ جو رشتہ ہے، جو تعلق ہے، جو سبند ہے، جس کا اتہاس 1400 سال کا ہے، وہ ہسٹری اور اتہاس کا ایک چیپٹر ہے، ایک پرکرن ہے، ایک بھاگ ہے. اور اس سے پہلے پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم سے پہلے بھارت کے ساتھ اسلام کا اور مسلمانوں کا رشتہ بہت پرانا ہے. کوئی یہ نہیں کہہ سکتا کہ مسلمان اس دیش میں پردیسی ہے، مہمان ہے، کوئی نہیں کہہ سکتا. یہ تو 1400 سال کا اتہاس تو ایک چیپٹر ہے جو حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے مبارک زمانے سے آج تک ہے. لیکن اس سے پہلے، اس سے بہت پہلے، اسلام اور مسلمانوں کا اس ملک سے، اس دیش سے جو سبن اور تعلق ہے وہ ہزاروں سال پرانا ہے، ہزاروں سال کا پرانا رشتہ ہے. تو آج کی مجلس میں وہی تھوڑی بہت ہسٹری میں آپ کو سنانا چاہتا ہوں، اور اس کے لیے میں بہت پروف کے ساتھ آپ کے سامنے جو لایا ہوں وہ ہندوستان کے ایک بہت بڑے عالم، آزادی کی لڑائی کے بہت بڑے مجاہد حضرت شیخ الاسلام مولانا سید حسین احمد مدنی رحمۃ اللہ علیہ کا ایک آرٹیکل ہے، ایک مضمون ہے جو انہوں نے لکھا تھا، جس کا نام تھا ہمارا ہندوستان اور اس کے فضائل. مولانا سید حسین احمد مدنی رحمۃ اللہ علیہ ہمارے دیش کی وہ ہستی ہے جنہوں نے آزادی کے لیے دیش میں بھی جیل کی سزا بھگتی اور دیش سے ہزاروں مائل دور یوروپ میں माल्टा टापू पर जाकर, जजीरा माल्टा में जाकर देश की आज़ादी के लिए जेल की सज़ा भुगती। अपने उस्ताद हज़रत शेखुल हिंद मौलाना महमूद हसन देवबंदी रहमतुल्लाह अलैह के साथ, मौलाना सैयद हुसैन अहमद मदनी रहमतुल्लाह अलैह का फ़ोटो 5 रुपये की टिकट की शक्ल में भारत सरकार ने उसको छपवाया भी है, शाये भी किया है आपके एजाज़ और इकराम में। उन्हीं का लिखा हुआ ये आर्टिकल है, उसका खुलासा मैं आपको सुनाता हूँ कि इस्लाम और मुसलमानों का भारत के साथ कितने हज़ार साल पुराना ताल्लुक है। और दूसरा आर्टिकल लिखा हुआ है हज़रत मौलाना सैयद मोहम्मद मियाँ साहब रहमतुल्लाह अलैह, जो उस ज़माने में जमीयत उलमाए हिंद के जनरल सेक्रेटरी थे और बहुत सारी किताबों के वो राइटर है, मुसन्निफ है। इन दोनों बुज़ुर्गों का लिखा हुआ ये आर्टिकल है, ये मज़मून है, उसी में से कुछ ज़रूरी इम्पोर्टेंट बातें मैं आपको सुनाता हूँ ताकि पता चले कि इस्लाम और मुसलमानों का रिश्ता, ताल्लुक, संबंध भारत देश के साथ आज का नहीं है, 50-100 साल का नहीं है, हजारों साल पुराना है, हजारों साल पुराना। सब इंसान जानते हैं कि इंसानियत यानी मानवता, इंसान की हिस्ट्री शुरू होती है हजरत आदम अलैहिस्सलाम से। पहले इंसान, पहले मानव हजरत आदम अलैहि सलातु वस्सलाम है, उनसे पहले कोई इंसान नहीं था। ये दुनिया थी, धरती थी, ज़मीन थी, लेकिन जिन्नात रहते थे, जिन्नात यहाँ आबाद थे और शैतान यहाँ रहता था, फरिश्ते भी आते जाते थे, इंसान एक भी नहीं था। सबसे पहले इंसान, सबसे पहले आदमी मानव वो हजरत आदम अलैहि सलातु वस्सलाम है। हजरत आदम अलैहि सलाम पहले इंसान है और वही पहले अल्लाह के नबी है। पहले अल्लाह के नबी और पहले इंसान वो हजरत आदम अलैहि सलाम है। और आदम अलैहि सलाम के नाम पर से ही आदमी को आदमी कहते हैं। जो हम बोलते हैं ना आदमी आदमी आदमी, तो आदम पर से है आदमी, क्योंकि पहले इंसान आदम अलैहिस्सलाम, बाकी तमाम इंसान आदम अलैहिस्सलाम की औलाद है, इसीलिए आदम अलैहिस्सलाम के नाम पर से आदमी बोला जाता है। तो जो पहले इंसान थे हजरत आदम अलैहिस्सलातु वस्सलाम, वो जन्नत में रहते थे। फिर अल्लाह ताला को जब दुनिया चलाना मंजूर हुआ तो आदम अलैहिस्सलाम को अल्लाह ताला ने दुनिया के अंदर भेजा, तो दुनिया में भेजा तो आदम अलैहिस्सलाम को भारत की ज़मीन पर अल्लाह ने उतारा था। आदम अलैहिस्सलाम जन्नत से आए तो डायरेक्ट भारत की ज़मीन के ऊपर आए। इससे आप सोचो कि पहले आदमी, पहले इंसान, पहले नबी जब इस जगत में आए, इस दुनिया में आए, इस धरती में आए, तभी से इस देश के अंदर इस्लाम आया, मुसलमान आए। चूंकि आदम अलैहिस्सलाम मुसलमान थे, अल्लाह के नबी थे, तो जब से मानवता का, इंसानियत का, आदमी का इतिहास शुरू हुआ, वो पहले इंसान, पहले नबी वो भारत आए। लिहाजा इंसानियत का, मानवता का इतिहास शुरू होता है तो भारत देश से शुरू होता है। तो सबसे पहला इंसान और आदमी आदम अलैहिस्सलाम वो भारत में आए, वहीं से इतिहास शुरू हुआ इंसानियत का, मानवता का। बल्कि आपको हैरान रह जाओगे कि जब आदम अलैहिस्सलाम को अल्लाह ताला ने जन्नत से दुनिया में भेजा, भारत भेजा, तो जन्नत की कुछ चीज़ें साथ में लाए थे आदम अलैहिस्सलाम, खाली हाथ नहीं आए थे, जन्नत की बहुत सारी चीज़ें लेकर आए थे। उसमें जन्नत का एक पत्थर लाए थे आदम अलैहि सलाम, और वो पत्थर जो जन्नत से लाए थे एकदम सफेद चमकता हुआ, लाइटिंग वाला, रोशनी वाला, इतना सफेद और चमकता हुआ वो पत्थर था कि अंधेरी रात में रखो तो दूर दूर तक उसकी रोशनी और उजाला जाता था, दूर दूर तक उसकी लाइट जाती थी, ऐसा वो जन्नत का पत्थर था। तो वो पत्थर लेकर के आदम अलैहिस्सलाम दुनिया में आए जन्नत में से, तो वो जन्नती पत्थर की लाइट और रोशनी सबसे पहले दुनिया में भारत में आए। आदम अलैहिस्सलाम आए, पहले आदमी आए, पहले नबी आए, पहले इंसान आए, और वो जन्नत का पत्थर लाए, और वो जन्नत के पत्थर की लाइट रोशनी उजाला सबसे पहले भारत के अंदर आया। और ये तफसीर इब्ने कसीर में मौजूद है, सफा नंबर 80 जिल्द नंबर 1। वही पत्थर फिर आदम अलैहि सलात व सलाम यहां से ले गए और मक्का ले गए, और मक्का ले जा करके उसको रखा काबा की दीवार में, तो उसी को हम हजरे अस्वद बोलते हैं। ये जो हजरे अस्वद है, हजर अरबी में पत्थर को कहते हैं, अस्वद मीनिंग काला, काला पत्थर, अब काला हुआ है। जब आदम अलैहि सलाम जन्नत से लेकर आए थे दुनिया में, सफेद था, चमकता हुआ था, लाइटिंग वाला था, रोशनी वाला था, और कितनी दूर तक उसकी लाइट जाती थी, चमक जाती थी। बास तफसीरों में ऐसा लिखा है कि जितनी दूर तक हजरे अस्वद की रोशनी और लाइट गई, इतने एरिए को अल्लाह ताला ने हरम या मिकात की हद बनाया। अब मिकात की हद और हरम की हद तो बहुत दूर दूर तक है। मिकात की हद तो जो लोग हज उम्रे में गए हैं, अल्लाह मुझे आपको फिर बार बार ले जावे, तो जब हमारा प्लेन एरोप्लेन जिद्दा के पास पहुंचता है, जिद्दा पहुंचने में 15-20 मिनट बाकी होती, आधा घंटा बाकी होता है, ऐलान होता है कि मिकात की हद आती है, एहराम बांधो, एहराम की नियत करो, इतने दूर से मिकात की बॉर्डर शुरू होती है। और कोई आदमी मदीना से मक्का आता है तो मदीना से ही मिकात शुरू हो जाता है, यलम लम जुल्हुलेफा, जुल्हुलेफा वहीं से शुरू हो जाता है। तो मिकात की बॉर्डर तो दूर दूर तक है, और हरम की हद भी बहुत दूर है। आप जब जिद्दा से मक्का जाते हैं तो हाईवे के ऊपर एक कुरान का रियाल बना हुआ है, ऐसा गेट है कुरान की रियाल की शक्ल का, बस तकरीबन कुछ आगे बढ़ते ही हरम की हद, वहाँ से हरम की हद शुरू हो जाती है। तो हरम की हद भी बहुत दूर दूर तक है। तो हजरे अस्वद की लाइट और रोशनी दूर दूर तक जाती थी। ये हजरे अस्वद जन्नती पत्थर जो आदम अलैहि सलाम लेकर के आए जन्नत में से, वो सबसे पहले आदम अलैहि सलाम के साथ दुनिया में आया, चमकता हुआ आया। और उस पत्थर में खूबी ये है कि जो इंसान उसको बोसा देता है, हाथ लगाता है, वो उसके गुनाह चूस लेता है। तो लोगों के गुनाह चूसते चूसते ये पत्थर काला हो गया, और उसकी लाइट और रोशनी धीमे 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 करके ख़त्म हो गए लोगों के गुनाह की वजह से। हजरत आदम अलैहिस्सलात व सलाम को अल्लाह ताला ने भारत में उतारा। आज भी श्रीलंका में एक पहाड़ है, उस पहाड़ के ऊपर पत्थर है, पत्थर के ऊपर इंसान के कदम के निशान हैं। कहते हैं कि आदम अलैहिस्सलाम को अल्लाह ताला ने इस पहाड़ पे उतारा था और उस पत्थर पर उनके कदम के निशान बन गए थे। अभी भी है वो पहाड़, वो पत्थर, उस पर कदम के निशान। आदम अलैहिस्सलाम और उनकी बीवी दोनों जन्नत में रहते थे, माँ हवा। तो आदम अलैहि सलाम को अल्लाह ने भारत में उतारा, तो उनकी बीवी हव्वा को अल्लाह ताला ने जिद्दा में उतारा था। जिद्दा अरबी में दादी को कहते हैं, जद्दा असल है, जद्दा, जद्दा दादी को कहते हैं। और माँ हव्वा तमाम इंसानों की दादी है, सबकी माँ वो पहली दादी। तो जहाँ अल्लाह ताला ने हजरत आदम की बीवी हव्वा को उतारा था वो जगह बन गई जद्दा। तो आदम अलैहिस्सलाम दुनिया में आए, भारत आए, इधर उधर इधर इधर उधर इधर घूमते रहे, फिर चलते 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 जो है अरब पहुँचे, और मुज़दलिफा के मैदान में या अरफात के मैदान में हजरत आदम और हजरत हव्वा की मुलाकात हुई। मुज़दलिफा, अरबी में मुज़दलिफा कहते हैं करीब होने को, नज़दीक होने को। तो आदम अलैहिस्सलाम और माँ हव्वा दुनिया में आके एक दूसरे के करीब हुए, नज़दीक हुए मुज़दलिफा आकर, इसलिए उसका नाम मुज़दलिफा बना, जिसका कुरान में तज़किरा अल्लाह ने किया, इदा कदैतुम मनासिककुम फज़्कुरुल्लाह कज़िक्रिकुम आबाअकुम औ अशद्द ज़िक्रा वैदा अफ़ज़तुम मिन अरफ़ातिन फज़्कुरुल्लाह इंदल मशअरिल हराम। कि अरफात से जब निकलो तो मशअर हराम पर आकर अल्लाह की इबादत करो, ये मशअर हराम मुज़दलिफा है। वहाँ आदम अलैहिस्सलाम और माँ हव्वा की मुलाकात हुई, और अरफात को अरफात इसलिए कहते हैं कि वहाँ पूरी पहचान हुई, अरफात मीनिंग पहचान। तो आदम अलैहिस्सलाम की बीवी जिद्दा में थी, आदम अलैहिस्सलाम भारत में थे, इसीलिए अपनी बीवी को मिलने के लिए वहाँ गए, और दोनों की मुलाकात मुज़दलिफा में अरफात में हुई। फिर आदम अलैहिस्सलाम अपनी बीवी हव्वा को भारत ले आए कि चलो अपना वतन तो भारत है, भारत जाएंगे। तो जन्नत से आदम अलैहिस्सलाम दुनिया में आए भारत में, माँ हव्वा जिद्दा में, आदम अलैहिस्सलाम भारत से जिद्दा गए, मक्का गए, वहाँ से अपनी बीवी को फिर भारत ले आए, और दोनों मियाँ बीवी यहाँ भारत में रहने लगे। तो इंसानियत की, मानवता की जब शुरुआत हुई तब से इस्लाम का, मुसलमानों का भारत से रिश्ता है। हम कोई पराये और अजनबी नहीं है, मेहमान नहीं है। और हजरे अस्वद जो अल्लाह ताला ने उतारा था वो आदम अलैहिस्सलाम के साथ जन्नती पत्थर अल्लाह ने भारत के अंदर उतारा। और भी सुनिए, आदम अलैहिस्सलाम पक्के मुसलमान, अल्लाह के नबी, उनकी औलाद भारत में हुई वो भी पक्के मुसलमान, सच्चे इस्लाम पर। और शुरू जमाने के अंदर जब इंसानियत, मानवता की शुरुआत हुई, एक ही मजहब था इस्लाम, बस। कुरान में मौजूद है, सूरह यूनुस में, सूरह बकरा में, वमा कानन्नासु इल्ला उम्मतन वाहिदा, कानन्नासु उम्मतन वाहिदा, एक दीन इस्लाम, ईमान। तो आदम अलैहिस्सलाम, उनकी औलाद, उनकी बीवी सब भारत में रहते थे, और वो सब के सब अल्हम्दुलिल्लाह मुसलमान हैं। तब से जो है इस्लाम और मुसलमान और भारत का रिश्ता है। और एक बात और भी समझो कि मुसलमान क्या करते हैं। बच्चा पैदा होता है तो ज़मीन पे पैदा होता है, कोई बच्चा एरोप्लेन में पैदा होता है तो पूरी दुनिया के मीडिया में आता है कि एरोप्लेन में पैदा हुआ बच्चा, करोड़ों में एकाध पैदा होता है, बाकी सब बच्चे ज़मीन पर पैदा होते हैं। तो हम भारत के मुसलमान, हमारे बच्चे भी भारत की ज़मीन पर पैदा होते हैं, हम भी यहाँ पैदा हुए, हमारे बच्चे भी यहीं पैदा होते हैं। फिर मुसलमान का इंतकाल होता है तो भारत की ज़मीन में ही कब्र खोद के दफन करते हैं, यहीं पर दफन होते हैं। اور ہمارا ایمان ہے کہ مرنے کے بعد ایک نئی زندگی آئے گی قیامت، اور قیامت کے دن حضرت اسرافیل سور پھونکیں گے تو سب لوگ اپنی قبر سے نکلیں گے اور قیامت کے میدان میں جائیں گے، مسلم غیر مسلم سب قیامت کے میدان میں جائیں گے. اور قیامت کا میدان کہاں ہوگا؟ جہاں اس وقت مسجد اقصی ہے، قدس ہے، پیلسٹائن میں، وہاں قیامت کا میدان ہوگا. تو قیامت کے دن اسرافیل علیہ السلام جب سور پھونکیں گے تو بھارت کے مسلمان بھارت کی زمین ہی سے قیامت کے میدان میں جائیں گے. پیدا بھی یہاں ہوئے، دفن بھی یہاں ہوئے، اور قیامت کے دن یہیں سے قیامت کے میدان میں جائیں گے. یہ ہے مسلمانوں کا پہلا، بیچ کا اور آخری تینوں مضبوط رشتے اس ملک کے ساتھ. اتنا مضبوط ہمارا رشتہ ہے، اس لیے کوئی مسلمان کو نہیں کہہ سکتا کہ یہ پردیسی لوگ ہے، باہر کے لوگ ہے، باہر کے لوگ آ کر یہاں بس گئے. ہم تو ہزاروں ہزار سال سے اس ملک میں بستے ہیں. اسی لیے مولانا سید حسین احمد مدنی رحمۃ اللہ علیہ فرماتے ہیں کہ بھارت میں جتنے مذہب، دھرم اور قوم کے لوگ رہتے ہیں وہ پرگتی کریں گے، وہ ترقی کریں گے، تو بھارت پرگتی کرے گا، ترقی کرے گا. اسی طرح مسلمان اگر پرگتی کریں گے تو بھارت پرگتی کرے گا. مسلمان کو اگر کوئی لوگ پیچھے چھوڑیں گے تو دیش پرگتی نہیں کرے گا. اور حضرت نے بہت زوردار بات کہی ہے جو ہمیں بھی یقین کے ساتھ کہنا ہے کہ بھارت ہمارا پیارا وطن ہے. مسلمان اس کو چھوڑ کے کہیں دوسری جگہ جانے والے نہیں ہیں، کہیں چھوڑ کے دوسری جگہ جا نہیں سکتے، اور جانے والے ہیں بھی نہیں. اور مسلمانوں کو یہیں رہنا ہے، یہیں اپنی نسلوں کو بسانا ہے، قیامت تک رہنا ہے، اور قیامت تک اپنی زندگی کو یہاں پر چلانا ہے. یہ فیصلہ ہے. سب لوگ سن لے، سمجھ لے کہ مسلمان بھارت چھوڑ کے کہیں جانے والے نہیں ہیں، یہ یہیں رہیں گے، قیامت تک یہیں رہیں گے، یہیں آباد ہوں گے، اور انشاءاللہ ان کی نسلیں بھی یہیں آباد ہوگی. یہ کہیں چھوڑ کر کے جانے والے نہیں، کوئی ان کو نکال بھی نہیں سکتا ہے اللہ کے فضل و کرم سے. تو پہلا انسان، اللہ کے پہلے نبی، پہلے مسلمان حضرت آدم علیہ السلام جب سے دنیا میں آئے تب سے اس دیش کے اندر اسلام آیا، مسلمان آیا، اور تب سے بھارت کے ساتھ اسلام کا رشتہ اور تعلق ہے. حضرت آدم علیہ السلام جب آئے تو ایک تو حجر اسود لائے. آدم علیہ السلام کی بیوی آ گئی، وہ جدہ میں اتری تھی، لیکن آدم علیہ السلام بیوی کو یہاں لے آئے. ایسا نہیں کہ آدم علیہ السلام وہاں شفٹ ہو گئے کہ چلو بیوی جدہ رہتی ہے تو میں بھی جدہ جاؤں. گئے بیوی کو لے کر کے پھر بھارت آ گئے. اسی لیے کہتے ہیں کہ آدم علیہ السلام کی جو اولاد ہوئی وہ بھی بھارت میں ہوئے. قرآن میں آدم علیہ السلام کے دو بیٹوں کی لڑائی کا قصہ موجود ہے. وَتْلُ عَلَيْهِمْ نَبَأَ ابْنَيْ آدَمَ بِالْحَقِّ إِذْ قَرَّبَا قُرْبَانًا فَتُقُبِّلَ مِنْ أَحَدِهِمَا وَلَمْ يُتَقَبَّلْ مِنَ الْآخَرِ. یہ قصہ قرآن میں ہے. آدم علیہ السلام کا بیٹا قابل اور حابیل دونوں میں لڑائی ہوئی تھی. تو یہ لکھا ہے کہ آدم علیہ السلام کے دونوں بیٹوں میں جو لڑائی ہوئی وہ قصہ بھارت ہی میں ہوا جو قرآن میں موجود ہے. پھر اللہ تعالیٰ نے آدم علیہ السلام کو ایک اور بیٹا دیا جس کا نام تھا شیش. شیش کے معنی اللہ کی دین. شیش میننگ اللہ کی دین. اللہ نے دیا ایک بیٹا اور تیسرا شیش نہ، اور بھی بہت ساری اولاد ہوئی. تو کہا حضرت شیش علیہ السلام جو آدم علیہ السلام کی اولاد میں ہیں ان کی قبر ایودھیا میں ہے، فیض آباد میں، فیض آباد ضلع میں، یو پی کے اندر ان کی قبر یہ بتلائی جاتی ہے. حضرت نے یہاں پر لکھا ہوا ہے. اور حضرت آدم علیہ السلام نے भारत से पैदल चल के 40 हज किए, 40 हज किए भारत से पैदल चल करके हजरत आदम अलैहि सलात व सलाम ने, और तकरीबन 700 उम्रे किए, 700 उम्रे हजरत आदम अलैहि सलाम ने वो भारत से किए। तो आप अंदाजा लगाओ कि 40 हज और 700 के करीब उम्रे हजरत आदम अलैहि सलाम के वो भारत की सरजमीन से हुए। उसके अलावा हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा की एक रिवायत भी नकल की है। वो रिवायत ये है कि एक अजीब किस्सा अल्लाह ने कुरान में बयान किया है, अजीब किस्सा, और वो किस्सा है आलम अरवाह का, यानी रूह की दुनिया का किस्सा है। यानी इंसान दुनिया में अभी पैदा नहीं हुए थे, उससे पहले रूहों की एक दुनिया थी, इंसानों की रूह, उसको आलम अरवाह कहते हैं। उसका वाकया भी अल्लाह ने कुरान में बयान फरमाया है। وَإِذْ أَخَذَ رَبُّكَ مِنْ بَنِي آدَمَ مِنْ ظُهُورِهِمْ ذُرِّيَّتَهُمْ وَأَشْهَدَهُمْ عَلَىٰ أَنفُسِهِمْ أَلَسْتُ بِرَبِّكُمْ قَالُوا بَلَىٰ۔ یہ قصہ ہوا عالم ارواح کا، یعنی انسان کو دنیا میں پیدا کرنے سے پہلے اللہ نے تمام انسانوں کی روح اس کو جمع کیا تھا، تمام انسان آدم علیہ السلام سے لے کر قیامت تک آنے والے ان کی روح کو اللہ نے جمع کیا۔ اور روح کو چھوٹی چھوٹی جو کیڑی ہوتی ہے چیوٹی، لال پیلی رنگ کی، ایسی چھوٹی 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 کیڑی چیوٹی کی شکل میں تمام انسانوں کی روح تھی، اور اللہ تعالیٰ نے ان کو سوال کیا تھا، الستو بربکم، اے انسانوں دنیا میں جا کر کے تم مجھے رب مانو گے کہ نہیں مانو گے، بتا۔ تمام انسان، مسلم غیر مسلم، سب آ گئے، سب کی روح آتما اس کو چیونٹی کیڑی کی شکل میں اللہ نے جمع کیا تھا اور سوال کیا تھا، الستو بربکم، کیا میں تمہارا رب نہیں ہوں، خدا نہیں ہوں؟ تو تمام انسانوں نے کیا جواب دینا؟ تو سب سے پہلے میرے اور آپ کے پیارے آقا تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی روح نے جواب دیا کہ اللہ ہم آپ کو ہی رب مانیں گے۔ اور حضور کی روح مبارک کا جواب سن کے تمام نبیوں کی روح نے جواب دیا، اور اس جواب کو سن کے تمام انسانوں کی روح نے جواب دیا۔ یہ دنیا میں پیدا ہونے سے پہلے روح کی دنیا کا یہ قصہ ہے، وہ قصہ جو قرآن میں ہے۔ کہتے ہیں کہ وہ قصہ بھی بھارت کے اندر ہوا تھا کہ اللہ تعالیٰ نے تمام انسانوں کی روح کو جمع کیا، اور روح کو جمع کر کے اللہ نے سوال کیا، وہ واقعہ بھی بھارت کی سرزمین کے اوپر ہوا۔ کتنا عجیب واقعہ جو ہوا۔ پھر کہتے ہیں کہ حضرت آدم علیہ السلام دنیا میں آئے تو وہ تو نبی تھے، اور نبی کے پاس جبرائیل امین آتے ہیں، فرشتے آتے ہیں، فرشتوں کے سردار آتے ہیں، اللہ کی وحی لے کر آتے ہیں، اللہ کا پیغام لے کے آتے ہیں۔ تو حضرت آدم علیہ السلام دنیا میں آئے، بھارت میں آئے، تو انسان کے پاس جبرائیل کا آنا شروع ہوا تو بھی بھارت کی زمین پر شروع ہوا۔ بھارت کی سرزمین سے حضرت جبرائیل امین کا انسان کے پاس آنا جانا شروع ہوا۔ تو آدم علیہ السلام اکیلے تھے بھارت کی زمین پر، دنیا کی زمین پر، تو جبرائیل امین آتے اور آ کر کے حضرت آدم علیہ السلام کو کمپنی دیتے، ساتھ دیتے، انس دیتے، اور آدم علیہ السلام کو اذان سکھائی جبرائیل امین نے آ کر کے کہ آدم اس زمین پر آواز لگاؤ، اللہ اکبر اللہ اکبر، اشہد ان لا الہ الا اللہ و اشہد ان محمد الرسول اللہ۔ تو جبرائیل نے آ کے آدم علیہ السلام کو اذان سکھائی، اور بھارت کی سرزمین کے اوپر سب سے پہلی اذان کی آواز لگی، سب سے پہلی اذان کی آواز یہاں لگی۔ اس لیے کوئی کہے کہ اس کو بند کرو، کیسے ہو سکتا ہے؟ جگت میں انسانیت، مانوتا کی شروعات ہوئی، اور پہلی اذان بھارت میں لگی، انشاءاللہ آخری اذان بھی یہیں پر ہوگی۔ कयामत से पहले वाली। इसलिए कौन कोई उसको बैंड बैंड कर नहीं सकता, बंद नहीं कर सकता। पहली अजान इस जमीन पे लगी है, आखिरी अजान कयामत की पहले पहले वो भी इंशाल्लाह इस हर जमीन पर वहां तक लगती रहेगी। अल्लाह इस मुबारक आवाज को इस मुल्क में हमेशा बाकी रखे। और अजीब बात मैं आपको कहूं कि आदम अलैहि सलाम जब जन्नत से आए थे तो जन्नत के दरख्तों के पत्ते भी लाए थे, फूल पत्ते लेकर आए थे जन्नत में से। हजरत आदम अलैहि सलाम हजरे अस्वद लाए, जन्नती पत्थर लाए, और साथ में जन्नत के फूल पत्ते भी लाए। कितने लाए? पूरी मुट्ठी भर के लाए थे, मुट्ठी भर के लाए। और वो जन्नती पत्ते और फूल यहां भारत की जमीन के ऊपर गिरे डाले उन्होंने। इसीलिए भारत की जमीन के ऊपर सबसे अच्छी खुशबू उगती है। पूरी दुनिया के अंदर सबसे अच्छी खुशबू जो उगती है भारत में उगती है। ये ऊद होता है, ऊद, ऊद की खुशबू बहुत महंगी होती है, बहुत महंगी। उसकी लकड़ी लाख सवा लाख रुपए किलो बिकती है, ऊद की लकड़ी इतनी महंगी होती है। वो कहाँ होती है? अपने यहाँ जिस एरिया में हजरत आदम अलैहिस्सलाम ने पत्ते उड़ाए थे उस एरिया में ये होती है, दक्षिण के मुल्कों सूबों में, स्टेट में, आसाम है और मणिपुर है, और नीचे के जो इधर के स्टेट है वहाँ ऊद की लकड़ी होती है। और ये जो ऊद की लकड़ी होती है उसकी खुशबू, आप छोटी बोतल में पाव तोला असली ऊद लेने जाओ तो 30-40 हजार रुपए का पाव तोला आता है। पाव तोला वो ऊद की लकड़ी में से बनता है, और मक्का मदीना हरम के अंदर वो ऊद की लकड़ी जलती है और उससे खुशबू होती है हरम में, मक्का में, मदीना में। तो ऊद की लकड़ी भारत में ही होती है और कहीं नहीं होती है। और ये जो होती है ये हजरत आदम अलैहिस्सलाम जो जन्नत से जन्नती खुशबू वाले पत्ते लाए थे उस पत्तों के गिरने की बरकत से ये खुशबू होती है। इसीलिए हजरत अली रदी अल्लाह ताला अन्हु की एक रिवायत है और हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाह ताला अन्हु की रिवायत है कि हिंदुस्तान में, भारत में तमाम दुनिया से ज्यादा खुशबू इसीलिए पैदा होती है कि जन्नत से आदम अलैहिस्सलाम को यहां उतारा गया। अल्लाह ने आदम अलैहिस्सलाम को जन्नत से यहां उतारा था, इसीलिए भारत के अंदर सबसे ज्यादा खुशबू होती है, सबसे अच्छी खुशबू होती है और बेहतरीन खुशबू इस मुल्क के अंदर होती है। आदम अलैहिस्सलाम साथ लेकर के आए थे। अब इंसान दुनिया में आया, आदम अलैहिस्सलाम दुनिया में आए तो इंसान को बहुत सारी जरूरत पड़ती है। सबसे पहली जरूरत कपड़े पहनने की। जन्नत में तो जन्नती कपड़े पहनते थे लेकिन जन्नत के अंदर जन्नती कपड़े वो उतर गए। कुरान में आया है कि वो एक दरख्त को खाने से अल्लाह ने मना किया, वो शैतान और जो है चुक हो गई, आदम अलैहिस्सलाम ने वो दरख्त को खा लिया तो जन्नती पत्ते उतर गए बॉडी के ऊपर से, जन्नती कपड़े उतर गए। तो जन्नती कपड़े उतर गए तो आदम अलैहिस्सलाम ने जन्नत के पत्ते अपने बदन पर लपेट के लिए। वतफिका यक्सिफानी अलैहिमा मिन वरक़िल जन्ना, जन्नत के पत्ते अपने बदन पर लपेट लिए बदन को छुपाने के लिए, इसलिए कि जन्नती कपड़े उतर गए। मालूम है कि इंसान बगैर कपड़े के रह नहीं सकता। हया शर्म ये पहले इंसान से दुनिया में चली है। लिहाजा जो लोग कपड़े नहीं पहनते या कम कपड़े पहनते या अधूरे कपड़े पहनते उनके अंदर हया शर्म नाम की कमी है, इसलिए वो ऐसा करते हैं। जो आजकल की एक फैशन बनी हुई है, कम कपड़े पहनो, अधूरे कपड़े पहनो, बारीक और पतले कपड़े पहनो, बदन को खुला रखो, ये बहुत बड़ा गुनाह का काम है, बेहयाई का काम है, बेशर्मी का काम है। तो आदम अलैहिस्सलाम दुनिया में आए तो कपड़े की जरूरत पड़ी तो जिब्राइल अमीन ने आकर के कपड़े बनाना सिखाया। तो सबसे पहले कपड़े की इंडस्ट्रीज भारत में चालू हुई कि पहली जरूरत कपड़े पहनना। तो कपड़े की शुरुआत, कपड़े बनाने की शुरुआत जिब्राइल अमीन ने सिखाया, वो भारत देश से हुई। और उसके अलावा और भी बहुत सारी चीजों की जरूरत पड़ी। इंसान को बर्तन की जरूरत पड़ती है, दूसरी जरूरत पड़ती है, तो तमाम जरूरत को पूरा करने के वास्ते इंडस्ट्रीज चाहिए, फैक्ट्रियां चाहिए, हुनर उद्योग चाहिए। तो वो सब की शुरुआत भारत देश से। कहते कि आदम अलैहि सलाम जन्नत से आए थे, एक हथौड़ा भी लेकर आए थे, लोहे का हथौड़ा वो भी लाए थे जन्नती, और हथौड़े के जरिए से हुनर उद्योग शुरू होता है। कोई भी हुनर उद्योग करो तो पहले हथौड़ा चाहिए, मारने के लिए, टिपने के लिए, ठोकने के लिए। तो उसकी शुरुआत भारत देश से हुई। तो इंडस्ट्रीज और जो है ये हुनर उद्योग, उसकी शुरुआत भी अल्लाह सुबहानहू व तआला ने भारत देश के जरिए से फरमाई। और आदम अलैहि सलाम भारत से मक्कतुल मुकर्रमा हज करने के लिए गए, तो इससे ये बात निकली कि हज की शुरुआत भी भारत वालों ने की। भारत से हज की शुरुआत हुई कि आदम अलैहि सलाम भारत में उतरे और यहां से हज करने के लिए गए, लिहाजा भारत से हज की शुरुआत हुई। ये भी अल्लाह ताला की तरफ से एक तकदीरी निजाम था। और आप सब ने सुना है कि हजरत नूह अलैहिस्सलाम के जमाने में बहुत बड़ा तूफान आया था, खतरनाक तूफान आया था पानी का। नूह अलैहिस्सलाम ने 950 बरस तक तबलीग की, लेकिन कौम के लोग ईमान नहीं लाए। 70-80 लोग ईमान लाए नूह अलैहिस्सलाम पर। तो नूह अलैहिस्सलाम ने दुआ की 950 बरस की तबलीग के बाद, रब्बी ला तज़र अलल अर्दि मिनल काफिरीन दियारा, ए अल्लाह मैंने बहुत इनको समझाया लेकिन ये ईमान नहीं लाते, अब अजाब भेजो। तो खुदा का अजाब आया, पानी का तूफान आया, सैलाब आया। कहते हैं तफसीर में लिखा है, रज्जब के महीने की 10 तारीख को पानी का तूफान चालू हुआ, मुहर्रम की 10 तारीख तक पानी का तूफान रहा, 6 महीने तक सैलाब रहा पूरी दुनिया के अंदर, खतरनाक सैलाब। इतना खतरनाक सैलाब आया कि उस जमाने में दुनिया में जो सबसे ऊंचा पहाड़ था, उस पहाड़ की चोटी के ऊपर 40 हाथ पानी था। दुनिया के सबसे ऊंचे पहाड़ की चोटी के 40 हाथ ऊपर पानी था, इतना खतरनाक पूरी दुनिया में तूफान आया था पानी का। लेकिन हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह ताला नुमा फरमाते हैं कि पूरी दुनिया में पानी का तूफान और अजाब आया, लेकिन वो अजाब भारत में नहीं आया था। ये सहाबी रसूल फरमाते हैं, हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाह ताला नुमा फरमाते हैं, अल्लाह ताला ने उस खतरनाक तूफान से भारत देश की हिफाजत की थी, नूह अलैहिस्सलाम के जमाने के तूफान से। ये भी इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा का कौल नकल किया गया है। गर्ज ये कि इस्लाम, मुसलमान और भारत देश का ताल्लुक ये आज का नहीं है, हजारों साल पुराना ताल्लुक है। जब से इंसान इस दुनिया में आया तब से इस्लाम आया, तब से मुसलमान आया। जैसा कि मैंने आपको सुनाया कि सबसे पहले इंसान हजरत आदम अलैहिस्सलाम है और वो अल्लाह के नबी है और पक्के नबी है। तो आदम अलैहिस्सलाम से इंसान शुरू हुए, दुनिया में इंसान का आना शुरू हुआ, वो मुसलमान थे, वो अल्लाह के नबी थे और वो भारत में आए। लिहाजा मानवता की, इंसानियत के इतिहास की शुरुआत जब से हुई तब से इस्लाम और मुसलमान के साथ भारत का कॉन्टेक्ट और ताल्लुक है, और इंशाअल्लाह ये ताल्लुक कयामत तक बाकी रहेगा। और इस मुल्क के चप्पे चप्पे में, कोने कोने में अल्लाह इस्लाम और मुसलमानों को कयामत तक बाकी रखेंगे। मुसलमानों ने जब भी इस मुल्क को जरूरत पड़ी है तो हर तरह की कुर्बानी दी, हर तरह की कुर्बानी दी मुल्क के लिए। कोई मौका ऐसा नहीं छोड़ा कि मुसलमान कुर्बानी देने के अंदर पीछे रहे हो, बिल्कुल नहीं। अंग्रेज और यूरोपियन जालिम लोग
जब हमारे मुल्क पर आकर के उन्होंने कब्जा कर लिया तो उनके हाथ से छुड़ाने के अंदर भी मुसलमानों ने कुर्बानी ला दी। तकरीबन 5 लाख मुसलमान तो 1857 में शहीद हुए थे, 5 लाख मुसलमान 1857 में अंग्रेजों के सामने जिहाद करते करते शहीद हुए। भारत की आजादी के लिए अंग्रेजों के सामने जिहाद करते करते 1857 में लगभग 5 लाख मुसलमान शहीद हुए हैं। और ये हिंदू इतिहासकार ने ये बात लिखी है, पंडित मेवाराम गुप्ता जी ने ये बात लिखी है कि 1857 में 4.5 लाख मुसलमान और 55,000 मौलवी, कुल मिला के 5,05,000 मुसलमान अंग्रेजों के सामने भारत की आजादी के जिहाद में शहीद हुए। और 1857 से पहले जो शहीद हुए वो भी हजारों हैं, 1857 के बाद जो शहीद हुए वो भी बहुत बड़ी तादाद के अंदर है। हर तरह कुर्बानी दी मुसलमानों ने मुल्क की आजादी के वास्ते। बल्कि दारुल उलूम देवबंद जो इस मुल्क में 1857 के बाद पहला बाकायदा मदरसा, उससे पहले भी मदरसे थे लेकिन उसकी शक्ल अलग थी, पहला बाकायदा मदरसा 1857 के बाद दारुल उलूम देवबंद कायम हुआ 1866-67 ईस्वी में। तो इतना बड़ा मदरसा दारुल उलूम कायम हुआ, उसका एक बहुत बड़ा मकसद था भारत देश की आजादी के लिए लड़ने वाले मुजाहिदीन तैयार करना। दारुल उलूम देवबंद इसलिए कायम हुआ था, बड़े बड़े मकसद थे, उसमें एक मकसद ये था कि भारत देश गुलाम हो गया, अंग्रेजों ने गुलाम बना लिया, तो गुलामी से छुड़ाने के लिए दारुल उलूम देवबंद कायम हुआ। और उसी मदरसों को आज लोग शंका की नजर से देखते हैं, शक के नजर से देखते हैं, उस पर उंगली उठाते हैं, उसके बारे में गलत बातें बोलते हैं। जो मदरसा, जो दारुल उलूम देवबंद भारत देश की आजादी के लिए सुरवीर और मुजाहिदीन तैयार करने के लिए कायम किया गया था, ये भी एक अहम मकसद था। और हुआ भी ऐसा, दारुल उलूम देवबंद से जो उलमा तैयार हुए, जो मौलवी तैयार हुए, जो मुफ्ती तैयार हुए, उन्होंने देश की आजादी के लिए जबरदस्त कुर्बानियां दी, जेल की सजा भुगती, जेलों में रहे, कई कई साल तक जेलों में रहे और अंग्रेजों के जुल्म बरदा, फांसी की सजा उनको दी जाती, फांसी की सजा भी उन्होंने कबूल की, अंग्रेजों ने गोलियां मारी उनको, गोलियां भी उन्होंने खाई अंग्रेजों की, और उनके माल को जब्त कर लिया, दौलत ले ली गई, वो कुर्बानी भी दी उन्होंने, सब कुर्बानी दी, माल जब्त हुआ, दौलत जब्त हुई, जमीनें जब्त हुई, जमीनों को नीलाम कर दिया गया, हराजी कर दी गई, कंगाल बना दिया गया, हर तरह मुसलमानों ने और आलिमों ने इस देश के लिए कुर्बानी दी और देश को आजाद कराया। हमेशा देश के लिए जब भी जरूरत पड़ी मुसलमानों ने कुर्बानी दी। बल्कि आज महात्मा गांधी जी को याद करते हैं, करना भी चाहिए, लेकिन एक महात्मा गांधी जी को, पहले वो तो अफ्रीका में थे, वहाँ वकीलात करते थे, बैरिस्टरी करते थे, तो अफ्रीका में गांधी जी को वकीलात और बैरिस्टरी करने के लिए गुजराती मुसलमानों ने वहाँ पगार पे बुलाया था। जब उन्होंने बैरिस्टरी वकीलात का कोर्स किया तो साउथ अफ्रीका में वकीलात और बैरिस्टरी करने के लिए गुजराती मुसलमानों ने महात्मा गांधी जी को वहां बुलाया था, पगार पे रखा था। खुद गांधी जी ने अपनी आत्मकथा में ये बात लिखी है, उन्होंने खुद लिखा है अपनी आत्मकथा में। और फिर जब वो अफ्रीका से रिटर्न आए भारत, वहां वकीलात ज्यादा चली नहीं, बैरिस्टरी ज्यादा नहीं चली, और भारत वापस आए तो यहां आने के बाद भी आजादी की लड़ाई में इनको हीरो बनाया, इनको आगे किया। حضرت شیخ الہند مولانا محمود حسن دیوبندی رحمت اللہ علیہ نے، جمعیت علماء ہند نے، انہوں نے آگے کیا، انہوں نے آگے بڑھایا. حضرت فدائے ملت مولانا سید اسعد مدنی رحمت اللہ علیہ نے سورت رامپورہ کے اندر ایک مرتبہ جمعیت کے خاص خاص کارکنوں کو بہت اچھا اتہاس سنایا تھا. اس میں یہ سنایا تھا کہ مہاتما گاندھی جی کو لیڈر بنانے کے لیے جب فنڈ کی ضرورت پڑی، فنڈ فنڈنگ پیسے چاہیے، تو کہا وہ فنڈنگ جمعیت علماء نے فنڈنگ کی تھی، جمعیت علماء کے پیسوں سے مہاتما گاندھی جی کو لیڈر بنایا گیا تھا اور ان کی لیڈرشپ کو چمکایا گیا تھا اور ان کو پورے دیش میں سفر کرایا کہ بھائی یہ لیڈر ہے اور ان کی لیڈرشپ میں اب آخری وقت میں، آخری وقت کی لڑائی انگریزوں کے ساتھ لڑنی ہے. کیونکہ یہ سب چیزیں 1915 کے بعد کی ہے، 1918-19 کے بعد کی ہے. 1919 میں حضرت شیخ الہند رحمۃ اللہ علیہ مالٹا کی جیل سے آئے، پھر انہوں نے مہاتما گاندھی کا سلیکشن کیا. ان کا نام تو موہن داس کرم چند گاندھی تھا، ان کو مہاتما بنایا حضرت مولانا عبد الباری فرنگی محلی رحمۃ اللہ علیہ نے، انہوں نے مہاتما بنایا. تو 1947 تک مسلمانوں نے جب بھی دیش کو ضرورت پڑی آزادی کے لیے ہر طرح کی قربانی دی، اور آزادی کے بعد بھی پوری وفاداری کے ساتھ مسلمان اس دیش میں بستے ہیں. ہمیشہ دیش کی پرگتی میں مسلمانوں نے حصہ لیا ہے. آپ دیکھو سائنس ٹیکنالوجی کے اندر ایک سے ایک مسلمان وگیانکوں کا دیش کی ترقی اور پرگتی میں حصہ ہے. اے پی جی عبد الکلام کو کون بھول سکتا ہے، میزائل مین جن کا لقب ہے، وہ بھارت دیش کو، اے پی جی عبد الکلام مسلمان تھے. ہر شعبے میں، ہر لائن میں مسلمانوں نے دیش کے ساتھ وفاداری کی اور مسلمانوں نے دیش کو پرگتی کی کوشش کی. آج آزادی کا 75واں سال ہو رہا ہے، یہ 75واں آزادی یوم آزادی ہے، سوتنترتا دن ہے 75واں. آزادی کے 75 سال کے اندر مسلمانوں کا اتہاس، ہسٹری بھلانے کی کوشش ہو رہی ہے کہ اس دیش کی آزادی کے لیے، دیش کی پرگتی کے لیے، دیش کے ڈیولپمنٹ کے لیے مسلمانوں نے جو اپنا لگایا، مال دیا، جان دی، وقت دیا، صلاحیت دی، آج اس کو بھلانے کی کوشش ہو رہی ہے. اور اس کوشش میں ہمارا بھی حصہ ہے کہ ہم مسلمان وانچن نہیں کرتے، پڑھتے نہیں. ہمیں پڑھنا چاہیے، ہمیں وانچن کرنا چاہیے اور ہمیں خود اس کی فکر کرنی چاہیے کہ ہم اس کو پڑھے، اس کا وانچن کرے اور اس کو جو ہے لوگوں کو بتلاوے کہ بھائی مسلمانوں نے اس دیش کی آزادی کے لیے اور دیش کی پرگتی کے لیے، ڈیولپمنٹ کے لیے کیا کیا قربانی دی. اس کا نالج ہونا چاہیے ہم کو، اس کی جانکاری ہونی چاہیے. اس میں ہم بہت پیچھے ہیں، بہت پیچھے ہیں. لہذا جن کو اللہ نے وانچنا، لکھنا، پڑھنا یہ صلاحیت دی ہے، وہ لوگ اپنی صلاحیت سے فائدہ اٹھاؤ، وانچن کرو، ریڈنگ کرو، اتہاس پڑھو اور اتہاس پڑھ کر کے لوگوں کو بتلاؤ. جن نان مسلمس کے ساتھ، ہندو بھائیوں کے ساتھ ہمارے کانٹیکٹ ہو، ہمارے سبند ہو، ان کو بتلاؤ، پروف بتلاؤ کہ دیکھو یہ چوپڑی میں لکھا ہے، یہ کتاب میں لکھا ہے کہ بھائی مسلمانوں نے یہ قربانی دی، یہ بھوگ دیا، یہ دیا. یہ بتلانا پڑے گا، یہ ضرورت ہے تاکہ ان کو بھی قدر و قیمت ہو کہ مسلمان اس دیش کے غدار نہیں، وفادار ہے. ہر طرح کے اس دیش کے مسلمان وفادار، بلکہ پکے اور مضبوط وفادار ہیں. یہ کام ہمیں کرنا ہوگا، مسلمان اس میں آگے بڑھے. اس وقت جو فضا ہے، جو ماحول بن رہا ہے مسلمانوں کے ساتھ نفرت کا، بیر کا، بغض کا، ایسے گندے ماحول کے اندر اس طرح کی باتوں کا پرچار پرسار کرنا بہت ضروری ہے. اس لیے میری تو چاہت اور کوشش رہتی ہے کہ یہ ہسٹری میں مسلمان سے زیادہ نان مسلم کے سامنے بیان کروں और प्रूफ के साथ बयान कर रहे हैं। ये मेरी कोशिश रहती है ताकि जो है उनको पता चले, और खास करके नॉन मुस्लिम इतिहासकार हो, टीचर लोग हो, प्रोफेसर हो, एजुकेटेड लोग हो, पुलिस डिपार्टमेंट के लोग हो, सीबीआई हो, आईबी हो, ऐसे गवर्नमेंट की अलग अलग जो अलग अलग संस्थाएं हैं उसके बड़े बड़े लोग हो, मिनिस्टर लोग हो, इनके सामने हमें लाने की जरूरत है, मीडिया के सामने लाने की जरूरत है। उसके लिए पैसे खर्च करना पड़े तो खर्च करो, लेकिन उनके सामने ये इतिहास लाओ ताकि उनके ब्रेन वॉश होवे, मगज साफ होवे, और उनके मगज के अंदर जो गलत बातें घुसाई गई वो गलत बातें उनके दिमाग में से निकले कि मुसलमानों ने बहुत कुर्बानी दी है और इस मुल्क को अपने खून से सींचा है, ये काम हमें आज के हालात में करना पड़ेगा। मुसलमान आज तक वफादार रहा है, अभी भी वफादार है और इंशाल्लाह आइंदा भी वफादार रहेगा। आज तक इज्जत के साथ इस मुल्क में रहे हैं, ईमान के साथ, इस्लाम के साथ, दीन के साथ, और इंशाल्लाह कयामत तक ईमान, इस्लाम, दीन के साथ अल्लाह इस मुल्क में इस्लाम और मुसलमानों को बाकी रखे, आबाद फरमाए।